प्रभु तपाईको प्रेम पत्र हामीले पाएका छौँ। तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ प्रभु, हामी पनि तपाईँलाई प्रेम गर्दछौँ। अन्त जसरी गर्नुपर्ने त्यसरी होइन, तर हामी तपाईँको पवित्र आत्माद्वारा हामीले जति तपाईँमा भर पर्दै गर्न सक्छौँ त्यति मात्र हो। अनि प्रभु हामी आफै नै सक्दैनौँ, त्यसैले हामीलाई सिकाउनुहोस्, हामीलाई बढ्दै जान सकौँ, तपाईँको प्रेमको ज्ञानमा बढ्दै जान सकौँ। यो पुस्तक हामीलाई खोलिदिनुहोस्, जति प्रकट गर्नुभएको छ हाम्रो लागि हुन्, तपाईँको आशिष होस् यस क्लासमा पनि, प्रभु येशूको नाममा आमेन। हामीले अघि नै अध्ययन गर्यौँ कि विगतको युगहरूमा मण्डली सम्बन्धित सत्यता बताइएको थिएन, ती रहस्यमा थिए। यहुदी अन्य जाति एउटै शरीरमा गाभिनेछन्, उनीहरूभित्र पवित्र आत्मा परमेश्वर बास गर्न आउनु भएर आत्माद्वारा उनीहरू परमेश्वरको बासस्थान बन्नेछन्, यस्तो कुराहरू चाहिँ पुरा नियममा बताइएको थिएन। आत्माद्वाराको बक्तिसमा यो बताइएको थिएन। अनि यस्तै अरू पनि छन् तर मण्डलीसँगै सम्बन्धित छन्, अनि तिनीहरूलाई रहस्य भनेको छ। पुरानो नियमको विश्वासी जनलाई चाहिँ के कुरा थाहा थियो भने मसीह आउनुहुन्छ भन्ने कुरा चाहिँ थाहा थियो। एउटा कुरा के थाहा थियो भने मसीह जो आउनुहुन्छ उहाँले चाहिँ राज्य गर्नुहुनेछ, धार्मिकताको राज्य अनन्त हुनेछ उहाँको राज्य, अनि शान्तिको राज्य। तर पुरानो नियमको विश्वासीहरूलाई के पनि थाहा थियो भने यो मसीह चाहिँ उहाँले दुःख भोग्नुहुनेछ। वचन संग्रह 22 थाहा थियो, यशया 53 थाहा थियो, दानियल 9:26 यस्ता पदहरूबाट थाहा थियो, अनि उनीहरूलाई समस्या हुन सक्थ्यो रहस्यले गर्दाखेरि, किनभने छिपेको थियो। के कुरा छिपेको थियो भने मसीहको आगमनको समयको बारेमा पत्रुसले त्यो भनेछ, तर म छोटकरी बताउँछु। अनि पुरानो नियमको रब्बीहरू इतिहासमा बताएको छ कि उनीहरूले चाहिँ यो बुझ्न खोज्दाखेरि कसरी मसीह मर्नु पनि पर्ने, मसीहले राज्य पनि गर्नुपर्ने, कसरी हुनसक्छ उनीहरूको प्रश्न थियो। अनि उनीहरूको आफ्नै उपाय निकाले, अनि आफ्नै उपाय चाहिँ के रहेछ भने दुईटा मसीह आउनुहुनेछ। प्राचीन रब्बीहरूको धारणा यही थियो। एउटा चाहिँ मसियाक बेन युसुफ, दुःख भोग्ने मसीह, युसुफ जस्तै दुःख भोग्ने मसीह। अनि दोस्रो चाहिँ मसियाक बेन दाउद, अथवा दाउद जस्तै मसीह, राज्य गर्ने मसीह, सबै शत्रुहरूलाई परास्त गर्ने मसीह। दुईटा मसीह उनीहरूको समाधानको उपाय त्यो थियो। तर प्रभु येशूले पछि आएर यो कुरा प्रकाशमा ल्याउनु भयो, म मर्नै पर्छ, येशू जानै पर्छ, मलाई थुप्नेछन्, मलाई चाहिँ क्रुसमा टाँग्नेछन्, तर म बौरेर उठ्नेछु। र मानिसको पुत्रको आगमन जब हुनेछ, पिताको महिमामा आउनुहुनेछ, स्वर्गदूतहरूको साथ आउनुहुनेछ। त्यसैले विल मसीह रहेछ, तर दुईटा आगमन रहेछ। तर पुरानो नियम विश्वासीलाई चाहिँ दुईटा आगमन भन्ने थाहा थिएन, उनीहरू चाहिँ दुईटा मसीह भन्थे, उनीहरूलाई गाह्रो थियो। अनि उनीहरूलाई त्यसैले के पनि थाहा थियो भने यो दुई आगमन चाहिँ एउटा लामो समय बीचमा चाहिँ हुनेछ, पहिलो आगमन हुनेछ अनि दोस्रो आगमन हुनेछ, दोस्रो भन्दैन थियो उनीहरूले, होइन, उनीहरूलाई थाहा थिएन। अनि बीचमा चाहिँ एउटा लामो ग्याप अथवा एउटा समय अन्तराल हुनेछ जसको विषयमा उनीहरूलाई केही पनि थाहा थिएन, अनि त्यही समयमा अहिले जिइरहेका छन्, यो अहिलेको समय। अनि त्यसैले यसलाई रहस्य, स्वर्गको राज्यको रहस्य भनेछ मत्ती 13। अब जस्तै एउटा उदाहरण, टाढाबाट तपाईँ यात्रा गर्दै जानु हुँदाखेरि पर पहाडको चुचुरोहरूलाई आँखा लगाउँदाखेरि चाहिँ कतिपटक के हुन्छ भने एउटै चुचुरो देखिन्छ टाढाबाट, अनि तपाईँ जाँदा 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 ए यहाँ त दुईवटा चुचुरो पो रहेछ, अनि बिचमा चाहिँ बेसी रहेछ, फेरि ओह्रालो गरेर उकालो लाग्नु पऱ्यो भन्न थाल्नुहुन्छ। जस्तो कि यो चित्रमा तपाईँले हेर्न सक्नुहुन्छ, पुरानो नियमको विश्वासीलाई यतातिर देखाएको छ, उसले चाहिँ पुरानो नियमको भविष्यवाणी उसले हेर्दाखेरि चाहिँ उसले चाहिँ मसीहको आगमन देख्थ्यो, ओ आउनुहुनेछ, उहाँ जन्मिनुहुनेछ बेथलहेममा, अनि उहाँ राज्य गर्नुहुनेछ। तर जन्मिनु र राज्य गर्नु बीचमा चाहिँ एउटा ठुलो बेसी रहेछ भन्ने कुरा उनीहरूलाई थाहा थिएन. अर्थात् त्यहाँ चाहिँ पहिलो आगमनमा उहाँ जन्मिनुहुनेछ, मर्नुहुनेछ, परिउठ्नुहुनेछ, अनि दोस्रो आगमनमा चाहिँ उहाँ चाहिँ राज्य गर्न आउनुहुनेछ भन्ने कुरा चाहिँ एउटा दुईटा फरक फरक समयमा घटना हुने भन्ने उनीहरूले जानेको थिएन. अनि त्यसैले गर्दाखेरि यो दुईटा आगमनको बीचमा एउटा अर्कै युग रहेछ, एउटा अर्कै समयकाल रहेछ जसलाई चाहिँ रहस्यमा राखेको थियो, उनीहरूलाई बताइएको थिएन. अहिले करिब 2000 वर्ष भइसक्यो ख्रिस्टको मरण देखियो त, अब कहिले आउनुहुन्छ हामीलाई बताएको छैन. त्यसैले यो 2000 वर्ष भनेको अब ठ्याक्कै 2000 वर्ष आउनुहुन्छ भन्नु खोजे होइन है, यहाँ हामीलाई थाहा छैन. तर यति समय भइसक्यो अनि हामी भन्दैछौँ जीव आउनुहोस् प्रभु, अनि उहाँ अझै पनि आउन सक्नुहुन्छ. अनि यो दोस्रो आगमनको बारेमा पनि वास्तवमा त्यहाँ दुईवटा अझ फेरि सानो सानो चुचुरोहरू रहेछन्, त्यो अध्ययन चाहिँ हामी सायद भोलि गर्नेछौँ होला. एउटालाई ऱ्याप्चर भन्छ, अर्को चाहिँ हामीले प्राय दोस्रो आगमन भन्ने चाहिँ अर्को छ. तर यहाँ एउटै राखेको छ है. अझ यहाँ अर्को चित्र पनि हेर्न सकिन्छ. पुरानो नियमको अगमवक्ताले हेर्दाखेरि चाहिँ उसलाई विभिन्न कुराहरू थाहा थियो, तर त्यो चाहिँ दुईवटा फरक फरक समयमा हुने भन्ने थाहा थिएन. टाढोबाट एउटै जस्तो देखिन्थ्यो भन्ने कुरा चाहिँ हामीले बुझ्न आवश्यक छ. अब हामी त बीचमा जिइरहेको छौँ मण्डलीको युगमा, अनि त्यसैले हामीले त फर्केर हेर्न सक्छौँ. प्रभु येशु झन्डै 2000 वर्ष भयो आउनुभएको, अनि अगाडितिर पनि हेर्न सक्छौँ, हाम्रो प्रभु आउँदै हुनुहुन्छ अनि हामी पर्खिरहेका छौँ. अनि त्यसैले यो बेसीलाई अथवा यो बीचको समयलाई चाहिँ मण्डली युग भन्न सकिन्छ, अनुग्रहको युग अथवा अथवा होइन अनुग्रहको प्रबन्ध इत्यादि. अब अर्को तरिकाले पनि अध्ययन गरौँ यही विषय. अझ हामी चाहिँ विभिन्न दृष्टिकोणबाट हेर्न लागेका छौँ. परमेश्वरको मन्दिर कहाँ छ भन्ने प्रश्न लिउँ, किनभने हामीले बाइबलमा देख्छौँ कि त्यहाँ परमेश्वरको मन्दिर थियो एक समय. अथवा अर्को तरिकाले सोधौँ, परमेश्वर आज कहाँ बास गर्नुहुन्छ, यसरी पनि हामीले प्रश्न गर्न सक्छौँ. किनभने मोसाको समयमा परमेश्वर चाहिँ कहाँ बास गर्नुहुन्थ्यो, अर्थात् कहाँ उहाँले आफ्नो महिमा प्रकट गर्नुहुन्थ्यो, परमेश्वर घर कहाँ भेट्टाउन सकिन्थ्यो, परमेश्वरको देखिने रूप हुन त अदृश्य हुन्छ, तर उहाँले केही न केही तरिकाले प्रकट कसरी आफ्नो उपस्थिति प्रकट गर्नुहुन्थ्यो कहाँ भन्ने सोध्न सक्छौँ. एकचोटि यशैया 40 अध्यायमा, के अरे प्रस्थान 40 अध्यायमा पल्टाउनु सँगसँग, मूसाको समयमा कुरा गरौँ अनि चित्र देखाउन चाहिरहेछु तपाईँलाई. ठिक, मूसाको समयमा परमेश्वरको बास स्थान कहाँ थियो, सिनाई पर्वतको फेदमा 20 लाख योगीहरू जम्मा भए र उनीहरूले चाहिँ एक वर्षसम्म त्यहाँ छाउनी बसे होइन त. अनि त्यस समयभित्रमा चाहिँ उनीहरू के गरेर बसे, एउटा ठुलो काम दिनुभएको थियो उनीहरूलाई चाहिँ परमेश्वरको वासस्थान बनाउन लगाएको थियो, जसलाई भेट हुने पाल भनेको छ. अनि जब उनीहरूले यो बनाउन भ्याए तब के भयो, 40 अध्यायको 34 पदमा अब हामी पढ्छौँ, तब बादलले, यो बादल चाहिँ महिमाको बादल हो, परमेश्वर बादलमा सिनाई पर्वतमा ओर्लनु भएको थियो. यो यस्तो बादल होइन, यो चाहिँ रूप परिवर्तनको बादल जुन. अनि यहाँ चाहिँ तब बादलले भेट हुने पाललाई ढाक्यो र परमप्रभुको महिमाले पवित्र स्थानलाई भरिदियो. 35 पद, अनि भेट हुने पालमाथि बादल बसिरहेको र परमप्रभुको महिमाले निवास स्थानलाई भरेको हुनाले मूसा त्यसभित्र पस्न सकेन. हेर्नुहोस्, यो भेट हुने पाल चाहिँ अति विशेष रचना थियो, परमेश्वरकै डिजाइनमा थियो, यो स्वर्गीय कुराहरूको चित्र थियो, ख्रिस्टकै चित्र थियो. यो चित्रहरूद्वारा मुक्तिको बारेमा सिकाउन, परमेश्वरको पवित्रताको बारेमा सिकाउन, रगतद्वारा हाम्रो प्रायश्चित हुन्छ भनेर सिकाउनलाई, स्वीकारद्वारा हाम्रो पाप क्षमा हुन्छ भन्ने थुप्रै मुक्तिको सम्बन्धमा सिकाउने कुराहरू चाहिँ यो चित्रहरूद्वारा, बच्चाहरूलाई चित्रहरूद्वारा सिकाइन्छ नि, त्यस्तै यहुदीहरूलाई सिकाउँदै हुनुहुन्थ्यो. अनि त्यहाँ चाहिँ महापवित्र स्थानबाट तपाईँले देख्नुहुन्छ है त्यहाँ बादलको त्यहाँ देखाउन खोजेको छ खाँबो. अनि सुलेमानको पालामा चाहिँ आएर भेटु नेपाल होइन अब चाहिँ एउटा मन्दिर नै बनायो. ज्यादै सुन्दर मन्दिर थियो भन्ने कुरा चाहिँ हामीले बाइबल पढ्दा बुझ्छौँ. अनि परमेश्वरको यो आज्ञा मुताबिक थियो. त्यसैले के भयो पहिलो राजा म पढिदिन्छु 8:11 लेखा छ, किनकि परमप्रभुको महिमाले भवन भरिएको थियो. अब चाहिँ परमेश्वरको उपस्थिति चाहिँ एउटा भवनमा यरुशलेममा भेटिनु पाउँछ यात्रामा यहाँबाट त्यहाँ त्यहाँबाट त्यहाँ जाँदै जाँदै तर अब चाहिँ एकै ठाउँमा यरुशलेम. अनि प्रभु येशूको समयमा चाहिँ परमेश्वरको वासस्थान कहाँ थियो? हेर त्यो बनाएको त्यो पहिलाको मन्दिरलाई पुनर्निर्माण इत्यादि गरेको थियो. तर यो पढौँ त यहुन्ना 14:7 यहुन्ना 14:7 प्रभु येशूले यसरी भन्नुभयो आफ्नो चेलाहरूलाई तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिनेका हुन्थ्यौ. अनि अबदेखि उसो तिमीहरू उहाँलाई चिन्छौ अनि उहाँलाई देखेका छौ. फिलिपले सोध्छ प्रभु हामीलाई पिता देखाइदिनुहोस् अनि यही हाम्रा निम्ति पर्याप्त हुन्छ. नौपद येशूले तिमीलाई भन्नुभयो यतिका समयसम्म म तिमीहरूसँग रहेँ अनि अझै पनि तिमीले मलाई चिनेका छैनौ. फिलिप जसले मलाई देखेको छ उसले पितालाई देखेको छ. अनि हामीलाई पिता देखाइदिनुहोस् भने तिमी कसरी भन्छ? त्यसैले प्रभु येशूको समयमा परमेश्वर चाहिँ आफ्नै पुत्र एउटा मानव शरीरमा उहाँ बास गरिरहनु भएको थियो. ईश्वरत्वको पूर्णताले बास गर्दछ भनेको छ कृष्ण. अब अनि योना 1:14 पनि पढ्नुपर्छ यसको सन्दर्भमा चाहिँ. योना 1:14 सेवाहरूले परमेश्वरको महिमा कहाँ देख्थे? त्यो जुन भवन सुलेमानले बनाए नि महिमाको बादलले भर्न त भर्यो तर इजिकियलको समयमा आएर इजरायलको पापले गर्दा त्यो महिमाको बादल छोडेर गयो. इजिकियलको पुस्तकमा पढ्नुहोस् उठेर जानुहुन्छ पूर्वतिर जानुहुन्छ जैतुन डाँडा पुग्नुहुन्छ जानुहुन्छ बिस्तारै परमेश्वर मानव जानै चाहनु भएको छैन तर इजरायलको पापले गर्दाखेरि उहाँले छोडेर जानु त्यसैले रित्तो भयो भवन त थियो त्यसपछि ध्वस्त भयो त्यसपछि फेरि आएर निर्माण गरे. इजरायल नेहेमियाको पुस्तकहरू पढ्नुपर्छ अनि त्यसपछि छैन भयो. अनि हेरोदले खुब भव्य बनाए तर महापवित्र स्थानमा सन्दुक पनि छैन रित्त. त्यसैले परमेश्वरको महिमा कहाँ देख्ने त्यो बेलामा त्यो भवनमा होइन तर यहाँ यहुन्ना 1:14 लेखेको छ अनि वचन शरीर हुनुभयो अनि हाम्रा माझमा अनुग्रह र सत्यताले पूर्ण भएर बास गर्नुभयो अनि हामीले पिताका एक मात्र जन्माइएका पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौँ. देखिने रूपमा उहाँको पुत्रमा परमेश्वरको महिमा चाहिँ देख्न पाए. प्रश्न अब आउँछ आज चाहिँ कहाँ बास गरिदिनुहुन्छ परमेश्वर? आज परमेश्वरको मन्दिर कहाँ छ? अब हेर्नुहोस् संसारमा अहिले परमेश्वर कुनै भौतिक मन्दिर छैन. जुन थियो 70 AD रोमी सेनाले ध्वस्त गरिदियो हिजोले कुरा गरेका थियौँ त्यसको अनि त्यो बेलादेखि त्यहाँ भवन छैन. भवन बनाउन चाहिँ चाहिरहेका छन् यहुदीहरूले एकदम चाहिरहेका छन्. त्यहाँ प्रश्न सोधेको थियो तपाईँले यत्रो अब यो बना यो टेम्पल इन्स्टिट्युट भन्ने छ जेरुसलममा अनि टेम्पल इन्स्टिट्युट त्यो संस्थाले चाहिँ मन्दिर पुनर्निर्माण गर्नलाई सबै कुराहरू लगभग बनाइसके. फोटोहरू ल्याउनु पर्ने चाहिँ महापुजारीको लुगा त्यहाँ माथिको सुनको पातादेखि एउटा मसिनो कुराहरू उनीहरूले चाहिँ त्यो मन्दिरमा प्रयोग हुने अथवा हुनुपर्ने त्यो सातवटा भाँगा भएको सामदान झन्डै 40 किलो सुन है एकजना यहुदीले चाहिँ उपदान दिएको रहेछ है त्यो सब तयार भइसक्यो उनीहरूले अध्ययन गरेर जस्ताको तस्तै बनाउन उनीहरूले प्रयास गरे अनि सबै चिजहरू बनिन्छ अनि त्यहाँ प्रश्न सोधेको थियो टुर गाइडलाई अनि कहिले बनाउने तपाईँहरूको योजना छ अनि त्यो जवान टुर गाइड चाहिँ के भनौँ के भनौँ भनेर हिजै चाहियो त्यो ती उनीहरूलाई इच्छा थियो यो मन्दिर चाहिँ यहाँ हामी चाहन्छौँ अब तर छैन तर उनीहरू चाहिँ अब छिट्टै बनाउँछ भनिरहेछ तर छैन अनि हाम्रो अध्ययनमा आउनेछ बनाउने चाहिँ बनाउने छन् है त्यो चाहिँ हामी गइसकेका हुन्छौँ त्यो बेलामा त्यसमा अध्ययन गर्नेछौँ अनि त्यो बनेपछि चाहिँ त्यहाँ परमेश्वर होइन त्यहाँ चाहिँ एउटा मान्छेलाई पूजा गरिन्छ ख्रिस्ट विरोधीलाई पशु भनेछ उसलाई अनि तर आज चाहिँ मन्दिर छैन हजार वर्षमा मन्दिर बनाइनेछ त्यसको पुरा डिटेल इजिकेल 40-48 अध्यायसम्म त्यहाँ एउटा झ्याल डोका खाँबा सङ्घार सबैको बयान गरेको छ त्यो पनि भन्ने तर आज चाहिँ त्यस्तो भौतिक मन्दिर छैन कहाँ छ त परमेश्वरको मन्दिर परमेश्वर आज कहाँ बास गर्नुहुन्छ कहाँ उहाँले आफ्नो उपस्थिति प्रकट गर्दै हुनुहुन्छ परमेश्वरको महिमा कहाँ देखिन्छ पहिलो कोरिन्थी 3:16 पदमा हामी यसको जवाफ पाउँछौँ पहिलो कोरिन्थी 3:16 पहिलो कोरिन्थी 3:16 यहाँ देखिँदो छ विश्वासी जनहरूलाई यस वर्तमान युगका मण्डली विश्वासीहरूलाई भनिएको छ तिमीहरू परमेश्वरका मन्दिरहरू र परमेश्वरका आत्मा तिमीहरू भित्र बास गर्नुहुन्छ के यो तिमीहरूलाई थाहा छैन विश्वासी जनहरूले परमेश्वरको मन्दिर भनेको छ परमेश्वर विश्वासी भित्र बस्नुहुन्छ भनेको छ त मण्डलीमा त्यसैले आज मण्डली अर्थात् विश्वासीहरू मिलेरको यो बनेको यो संरचना नै परमेश्वरको मन्दिर हो हामीले एफएससीमा पनि पढेका थियौँ म फेरि पढिदिन्छु जसमा तिमीहरू पनि आत्माद्वारा परमेश्वरको वासस्थान बन्नलाई एकसाथ बनिँदै जान्छ यो चाहिँ निर्माणरत छ अनि एफएससी 1:1 चाहिँ पढौँ परमेश्वरले आफ्नो महिमाले भर्ने ठाउँ पनि यही नै हो भनेको छ एफएससी 1:22 एफएससी 1:22 र सबै कुराहरू उहाँका पाउहरूमा नि पारिदिनु भयो र उहाँलाई सबै कुराहरूमाथि शिर हुनका निम्ति मण्डलीलाई दिनुभयो जो चाहिँ उहाँको शरीर हो अर्थात् उहाँको परिपूर्णता जसले सबै कुरामा सबै कुराहरू भरिदिनुहुन्छ आफ्नो सम्पूर्ण महिमाले भर्न चाहनुहुन्छ परमेश्वरको घर अघि नै पढ्यौँ पहिलो तिमोथी 3:15 त्यसैले आज परमेश्वरले चाहिँ आफूलाई मण्डलीमा र मण्डलीद्वारा प्रकट गर्न चाहनुभएको छ यो चाहिँ अति विशेष सत्यता हो यस युगको समयमा छ अनि यसलाई हामीले जोड दिनै पर्छ यसलाई हामीले चाहिँ हाम्रो व्यावहारिक जीवनमा यो कसरी लागू हुन्छ भनेर पनि हामीले सोच्नुपर्छ अनि तब नै यो चाहिँ हाम्रो लागि प्रिय बन्छ तर मण्डली सामूहिक रूपमा मात्र होइन तर व्यक्ति व्यक्ति हरेक अङ्ग हरेक विश्वासीभित्र पनि उहाँ बास गर्नुहुन्छ भनेको छ पहिलो कोरिन्थी 6:19 पढाउनुहोस् पहिलो कोरिन्थी 6:19 लेखेको छ अथवा के यो तिमीहरूलाई थाहा छैन तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो जो तिमीहरू भित्र हुनुहुन्छ जसलाई तिमीहरूले परमेश्वरबाट पायो र तिमीहरू आफैका होइन
किन आफैको होइन विश्वास, किनकि तिमीहरू दाम तिरेर किनेका हो, यसकारण आफ्नो शरीर र आफ्नो आत्मामा परमेश्वरको महिमा गर, जो परमेश्वरका हुन्। यो ज्यादै नै व्यावहारिक शिक्षाको आधार हो। किन हामी विश्वासी भएर चुरोट खाँदैनौँ? एउटा अविश्वासीले भन्छ किनभने चुरोट हानिकारक छ स्वास्थ्यको लागि, तर एउटा विश्वासीले भन्छ त्यो सत्य हो शरीरको लागि हानिकारक, तर म चाहिँ परमेश्वरको मन्दिर भएको हाम्रो कारण बेग्लै छ। किन हामी दाँत माझ्छौँ? दाँत माझ्यो भने किराले खान्छ, ओहो त्यो सत्य हो, तर किनभने यो चाहिँ उहाँको शरीर हो, यो सबै अङ्गहरू उहाँको हो। हाम्रो कारणै फरक हुनुपर्छ हाम्रो सोचाइ, हरेक चिज हाम्रो परमेश्वरले चाहिँ तिमीहरूको शरीर अब त्यही भनेछ पवित्र आत्माको मन्दिर हो। यो एकदमै व्यवहारिक, एकदम व्यक्तिगत हुन जान्छ अब चाहिँ यदि यसलाई ध्यान दिएर सोच्यौँ भने। अनि यो छिर्न थालेपछि कैयौँ कुराहरू चाहिँ ओहो त्यसो भए यो त उहाँलाई मनपर्ने कुरा होइन भनेर हामी चाहिँ अलग हुन्छ। पवित्र जीवन जिउनको लागि चाहिँ परमेश्वरले यसको शिक्षाहरू दिनुभएको छ, अनि यो वास्तविक हो। अब के तपाईँ विश्वासी हुनुहुन्छ? म छु भन्नुहुन्छ, त्यस भए को बास गर्नुहुन्छ तपाईँभित्र? तपाईँ भन्नुहुन्छ म भित्र परमेश्वर बास गर्नुहुन्छ, ठिक भन्नुभयो। तर प्रश्न के उठ्छ भने उहाँ तपाईँभित्र रहनुहुन्छ ठिक, तर उहाँ रहनु मात्र हुन्छ कि तपाईँभित्र राज्य पनि गर्नुहुन्छ? भिन्नता छ नि। तपाईँभित्र रहनु भनेको एउटा कुरा हो, तपाईँभित्र राज्य गर्नु भनेको अर्कै हो। के छ तपाईँको जीवनमा? तपाईँको हृदयलाई नियन्त्रण गर्ने, जीवनमा नियन्त्रण गर्ने, शासन गर्ने व्यक्ति त उहाँ हुनलाई आउनु भएको होइन र यहाँ त त्यही भनेछ है, तिमीहरू आफैका होइन, उहाँको महिमा गर, दाम तिरेर किनेका हो। त्यसैले आज मण्डली नै त्यो स्थान हो जहाँ परमेश्वरले उहाँ को हुनुहुन्छ भनेर प्रकट गर्दै हुनुहुन्छ। त्यसैले मण्डली एकदमै प्रिय छ परमेश्वरलाई, प्यारो छ, बहुमूल्य छ। प्रश्न उठ्छ हामीलाई कतिको प्यारो छ, कतिको बहुमूल्य छ? ख्रिस्टलाई प्यारो भएको कुरा हामीलाई प्यारो नहुन् भने त हामी उहाँसँग त्यति नजिक भएको छैनौँ। मण्डली आज पृथ्वीमा किन छ? यो उद्देश्यले कि मानिसहरूले एक जीवित परमेश्वर मुक्तिदाता उहाँ यहाँ हुनुहुन्छ भनेर चाहिँ देखाउन चाहिरहनु भएको छ। त्यसैले जब विश्वासीहरू चाहिँ ठिक तरिकाले जिइरहेको हुन्छन् अनि त्यो जीवनलाई हेरिरहेको हुन्छन् है, तपाईँले याद गर्नुभएको छ तपाईँको छिमेकीहरूलाई तपाईँलाई खुब निहालेर हेर्छन् नि, हेर्दैन? निहालेर हेरिरहेछ। परमेश्वर कहाँ भयो? तपाईँको जीवन बन्द्यो, के भयो मान्छे, के भन्दैछ यसले, किन यस्तो गर्दैन है, हामीसँग हिँड्न पनि छोड्यो यसले। अनि हेरिरहेको छ, हेरिरहेको छ, अनि परमेश्वरले भन्दै के अरे चाहिरहनु भएको छ कि तपाईँद्वारा उहाँ को हुनुहुन्छ भनेर प्रकट गर्न चाहिरहनु भएको छ। तपाईँले बाइबल दियो भने सायद पढ्दैन होला, पर्चा दिएको त नपढ्ला, तर तपाईँलाई चाहिँ शिरदेखि पैतालासम्म पढिरहेछ, यसरी दिनौँ पढिरहेछ। तपाईँले के प्रदर्शनी गर्दै हुनुहुन्छ? परमेश्वरको उद्देश्य त के भने मानिस र स्वर्गदूतहरूको सामु चाहिँ जिउँदो परमेश्वरलाई प्रदर्शन गर्न चाहिरहनु भएको छ। अनि हामीले कसरी परमेश्वरलाई प्रदर्शन गर्ने? हामीले त सक्दैन हामी आफै, तर जब हामी आफूलाई सुम्पन्छौँ, जब हामी सत्यता हो प्रभु यो साँचो हो भन्छौँ, म यसो आफूलाई हेर्दा यो त जा अब यो केही पनि काम छैन, तर परमेश्वरले भन्नुहुन्छ मैले चाहिँ एउटा माटोको भाँडा लिएर सामर्थ्यको उत्तमता चाहिँ मेरो होस् भनेर मैले तिमीलाई चुनेको छु। एउटा कमजोर भाँडा, एउटा कमजोर पत्रुस लाए, एउटा ईश्वर निन्दक लाए, एउटा दुष्ट आत्मालाईको आइमाई लाए, यसरी म प्रयोग गरेर चाहिँ म देखाउँछु, मानिसहरूले ध्यान दिनेछन्, उनीहरूले बुझ्न चाहनेछन्, तिमीहरूको जिब्रोले जवाफ दिन उसले सुन्नेछ, मेरो आत्माले काम गर्नेछ, म कायल पार्नेछु, उसले विश्वास गर्नेछ, म बचाउनेछु। उहाँको तरिका नै यही भइरहेको छ। त्यसैले यो सम्मत छ, हामी चाहिँ सहकर्मीहरू हौ। त्यसैले यो चित्रलाई एकचोटि हेरौँ। एउटा मण्डली, एउटा स्थानीय मण्डली, सबै विश्वासीहरू
यसलाई विचार गरौँ।
स्वर्गदूतले हेरिरहेछन्, मान्छेहरूले हेरिरहेछन्, क्या हो यिनीहरू है सुरु, अनि उनीहरूले चाहिँ अनेक सोच्छन् के आउँछ क्या रे उनीहरूलाई, पाउँछन् होला उनीहरूले, अनि हेरिरहन्छन् खै खै पाएको भए त अनि उनीहरू चाहिँ अब विचार गरेर थाल्छन् होइन क्या रे, अनि उनीहरूले चाहिँ आफ्नो सोचाइलाई चाहिँ अब मिलाउँदै जानुपर्छ नि, एक दिन सायद त्यो व्यक्तिले चाहिँ प्रभुलाई पाउँछ। तपाईँहरूमध्ये कतिजनाले त्यसरी नै गवाई दिन सक्नुहुन्छ। हामीले एफसी 2:7-8 हेरेका थियौँ, परमेश्वरको अनुग्रह अहिले र सदाको लागि उहाँले देखाउन चाहिरहनु भएको छ, म कति अनुग्रह अनुग्रही भएँ, तिमी एउटा नालायक दुष्ट मेरो शत्रुलाई मैले बचाएर मेरो मित्र बनाएको छु, मेरो बुद्धि देखाउन चाहन्छु। स्वर्गदूतहरूलाई यो ज्यादै रोचक कुरा छ भन्ने कुरा चाहिँ बुझिन्छ नयाँ नियमको ठाउँ ठाउँमा हेर्दाखेरि। मण्डली सभामा स्वर्गदूतहरू हुन्छन्, हामी देख्दैनौँ तर उनीहरू हुन्छन् भनेको छ पहिलो कुरो 11। त्यसैले स्त्री र पुरुषहरू आफ्नो आफ्नो स्थानमा एकदम शिष्ट र व्यवस्थित ढङ्गले बस्नुपर्छ भनेको छ, स्वर्गदूतहरूको कारणले भनेको छ, उनीहरूलाई परमेश्वरले चाहिँ देखाउन सिकाउन चाहिरहनु भएको छ, परमेश्वरको जीवन देखाउन चाहिरहनु भएको छ, हामीभित्र ख्रिस्ट ममा जिउँछ, ख्रिस्ट मभित्र जिउनुहुन्छ पावलले भन्छ, अनि हामीहरू प्रभु मलाई सहायता गर्नुहोस्, यो यस्तो खालको यो पो म यो साँचो क्रिस्चियन जीवनमा जिउन चाहन्छु, म यो लरतर खालको यो सधैँ यो देखाउट यो जिउन चाहँदैन, हाम्रो इच्छा त्यो हुनुपर्छ, जस्तो सुकै मूल्य चुकाउनु परे पनि, ओहो त्यसरी प्रार्थना गर्नु भएको छ तैले, जस्तो सुकै मूल्य चुकाउनु परे पनि, जस्तै जे सुकै भए पनि मलाई गाह्रो साह्रो होस् प्रभु, तपाईँको उद्देश्य चाहिँ मेरो जीवनमा पुरा कसरी हुन्छ म जान्दिनँ, तपाईँले पुरा गर्नुहोस् म चाहिँ सुक्दै, यति त हो, कुनै पनि तर चाहिँ नराखौँ फेरि, अनि यदि पनि नराखौँ उहाँलाई, बिना शर्त हामी चाहिँ ख्रिस्टसँग मरेको बौरी उठेको हामीले ठान्दै परमेश्वरलाई जिउँदो बलिदानको रूपमा सुम्पौँ भने यही नै तिमीहरूको उचित सेवा हो, परमेश्वरको प्रेम हामीबाट देखिएको चाहिरहनु भएको छ, धेरै सोचौँ यो परमेश्वरको प्रेम, मेरो मानवीय प्रेम चाहिएको छैन, यहाँ चाहिँ पवित्र आत्माले उत्पादन गर्ने प्रेम चाहिएको छ, प्रभु मलाई सहायता गर्ने, म त जस्तो छँदै छैन, आज पनि छैन भोलि पनि छैन एक सेकेन्ड पनि छैन, तर तपाईँ म भित्र जिउनुहुन्छ भन्नुभएको छ, त्यसैले मलाई जाँच्नुहोस्, मलाई हेर्नुहोस्, कहीँ दुष्ट कुरा छ कि, हरेक दिन यसरी जिउनै पर्छ। परमेश्वरको सामर्थ्य पनि मण्डलीद्वारा प्रकट गर्न चाहिरहनु भएको छ, एक्चुली एबिसी 3:30 पदमा यो सबै पदहरू हेर्नु पाएको थियो नि, तर एबिसी 3:20 पदमा अब उहाँलाई जसले हामी भित्र कार्य गर्ने सामर्थ्य अनुसार, फिलिपी 2:13 जान्छ, हामी भित्र कार्य गर्ने सामर्थ्य अनुसार, यो मेरो सामर्थ्य होइन, तपाईँको सामर्थ्य होइन, यो हर्कैको सामर्थ्य, हामीभित्र, अब कसरी हामीभित्र, किन हामीभित्र बास गर्नुहुन्छ उहाँ, यो सत्यताले तपाईँलाई चाहिँ पक्रेको छ कि छैन, पक्रनै पर्छ यो सत्यताले, तपाईँको जीवन क्रिस्चियन जीवन चाहिँ उहाँलाई खुसी पार्ने हो नि, अनि यहाँले हामीभित्र कार्य गर्ने सामर्थ्य अनुसार हामीले मागेको वा सोचेको, त्यसैले यो मानवीय होइन रहेछ है यो मण्डली भन्ने कुरा, ल हामी योजना गरौँ कसरी हामी बढाउन सक्छौँ, कसरी हामी एकदम प्रभावकारी, अनि त्यसरी होइन, हामीलाई केही पनि त्यस, हामी चाहिँ केवल यहाँभित्र बास गर्ने परमेश्वरको सङ्गतिमा हिँड्नु पर्छ, दिनहुँ पाप कुनै पनि बिचमा नहोस्, आउँछ स्वीकार गर्ने उठ्ने जाने, आफूलाई भन्नु पर्दैन, आफूलाई इन्कार गर्ने, घृणा गर्ने, परमेश्वरलाई हेर्ने, आफूमा कुनै पनि असल कुरा आउँछ कि भनेर आशा नगर्ने, त्यो आशा गर्न छोड्नुहोस्, निराशा मात्र हुन्छ, अनि प्रभु येशू ख्रीष्टसँग हिँड्ने, उहाँसँग सङ्गति गर्ने, प्रार्थना उहाँसँग दिनहुँ कुरा गर्ने, पल पलमा कुरा गर्ने, छुट्यो स्वीकार गर्नुहोस् फेरि जोड्नुहोस्, उहाँ म भित्र काम गर्नुपर्छ उहाँले, अनि हामीले मागेको सोचेको सबै कुरा भन्दा अत्यन्तै बढी गर्न सक्नुहुन्छ। प्रार्थना गर्ने तर यो विश्वास भरोसा गर्दै कि प्रार्थना पनि गर्न जाने छैन, प्रभु के माग्नु पर्ने हो, कसरी माग्नु पर्ने हो, होइन, त्यसैले परमेश्वरलाई सिकाउनु पनि छोडौँ। कतिचोटि सिकाइरहेको हुन्छु, म पनि सिकाउनु खोजिरहेको छु प्रभुलाई, तपाईँले यसरी त्यो व्यक्तिलाई भेटेर पछि आफ्नो मूर्खता देखेर चाहिँ फेरि दोहोरिन्छ, तर त्यसैले सिक्नु परेको थियो। त्यसैले भर पर्ने प्रार्थना गर्न नगर्ने भने होइन, माग्ने तर हामी सिक्नु परेछ। उहाँलाई नै 21 पद मण्डलीमा ख्रिस्ट येशूद्वारा पुस्ता पुस्तासम्म युगानुयुग महिमा भइरहोस्। मण्डलीमा उहाँको महिमा भइरहोस् अहिले र सदा। यो विशेष संरचना हो, उहाँको सत्यता प्रकट गर्ने उहाँको भाँडो यही हो। अहिलेलाई पहिला इजरायल थियो विभिन्न, अहिले चाहिँ मण्डली हो, विशेष समय हो अहिले। अनि के गर्दैछौँ त प्रभु? मेरो एक दुईवटा काम थियो, तपाईँको काममा पनि म लाग्छु त भने हो, तर एक दुईवटा मेरो काम पहिला मिलाउँछु अन्त मेरो काममा आउँछु, यसो पठाउनुहोस् है। अब त्यो तरिकाले त हामी हुँदैन वास्तवमा। एउटा मण्डली अनि एउटा विश्वासी चाहिँ खुसी हुने सुखी हुने एउटै मात्र उपाय चाहिँ हामीले भजनमा गाउँछौँ, आज्ञा मान भरोसा गर, अति राम्रो सत्यताहरू है। अनि नत्र भने हाम्रो तर्कहरू, हाम्रो विचारहरू, बाफले हाम्रो आइडियाहरू कति धेरै हुन्छन्, कस्तो राम्रो राम्रो आइडियाहरू, जबकि परमेश्वरले हामीलाई बताइसक्नुभयो के गर्न चाहिरहनु भएको छ। म तिमीभित्र बस्न चाहन्छु, मलाई जिउन देऊ, तिम्रो स्कुलमा बसमा पसलमा जहाँसुकै है, अनि म डोर्याउँछु, त्यति के गर्नुपर्छ, कहाँ के पाइला सबै म डोर्याउँछु। अनि त्यसैले हामी यो एक हिसाबले सरल हो, सरल हो क्रिस्चियन जीवन, अर्कोतिर बनायो हाम्रो आफू भन्ने भयङ्कर शत्रु छ जसलाई दिनौ इन्कार गर्नुपर्छ। अनि पदहरू यहाँ छन्। अब एउटा स्थानीय मण्डलीमा चाहिँ यसरी यो यस्तो हुनुको लागि, यो त सानो कुरो होइन, हाम्रो उद्देश्य के हो? जुनै पनि समूह छ नि, 4-5 जना 10-12 जना विश्वासी भयो, ल हामी चाहिँ अब होइन मण्डली स्थापना गर्ने मान्छे मान्छे, तर यसो विचार गर्नु त हाम्रो उद्देश्य के हो जब हामी चाहिँ त्यहाँ जुट्न थाल्छौँ? पहिला त त्यो त स्पष्ट हुनु पऱ्यो, अब परमेश्वरले जे भन्नुभएको छ त्यही उद्देश्य हामीले त जान्नु पऱ्यो पहिला। अनि एकदम आधारभूत कुरा के भने, मुख्य कुरा चाहिँ उहाँलाई देखाउनु, उहाँ को हुनुहुन्छ भनेर देखाउनु चाहिँ एउटा स्थानीय मण्डलीलाई उहाँले चाहिँ राख्नुभएको छ। त्यसैले एउटा स्थानीय मण्डलीमा चाहिँ नम्बर एक कुरा जहिले पनि के हुनुपर्छ भने, कुनै पनि निर्णय गर्दा, कुनै पनि समस्या आउँदा, कुनै पनि परिस्थितिमा हामी गवाही कसरी हुने, हामी गवाही कसरी हुने यो परिस्थितिमा? सजिलो आउँछ, गाह्रो आउँछ, सतावट आउँछ, अभाव आउँछ, के आउँछ आउँछ है, तर गवाही हुने जुनमा पनि है, निराश हुनै पर्दैन, उहाँको काम हो यो है। अनि गवाही हुने, अनि यदि हाम्रो गलत सोचाएर हामी स्वीकार गर्ने, ठिकमा हुने। अनि त्यसैले हामी जहिले पनि फिक्री के गर्नुपर्छ भने, यसो गर्दाखेरि चाहिँ ख्रिस्ट गवाही बिग्रिन्छ कि, अरूले हेर्दाखेरि चाहिँ अर्कै रूप देख्न थाल्छ कि, ख्रिस्टलाई देख्नु सट्टामा चाहिँ मान्छेलाई देख्न थाल्छ कि, यहाँ के देख्न थाल्छन् उनीहरूले, हामी चाहिँ उहाँलाई दर्शाउन चाहन्छौँ, त्यति हाम्रो चाहिँ हेराइ चाहिँ हुनैपर्छ। अनि त्यसपछि चाहिँ अरू चिजहरू अब हामीले बुझ्न थाल्छौँ। गवाही हुनेलाई तिमी मेरो निम्ति साक्षी हुनेछौ जब पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ। अब त्यसैले के चाहियो? सबै विश्वासीहरू जो एउटा स्थानीय मण्डलीमा छन् र साथै फरक फरक स्थानीय मण्डलीहरू पनि एउटै मन, एउटै शिक्षा, एउटै अभ्यास छ भने मिलिजुली काम गर्न सकिन्छ। पावलको थुप्रै मित्रहरू थिए, कोही थेसलोनिकाको, कोही कहाँको, कोही कहाँको, कोही कहाँको, अनि यो चाहिँ सम्झौता सहितको सहकार्य थिएन, पावल सम्झौता गर्ने खालको मान्छे थिएन, तर यो सत्यतामा साँचो प्रेममा मिलिजुली काम चाहिँ भइरहेको थियो। त्यसैले एउटा स्थानीय मण्डलीमध्ये सिक्नुपर्छ र प्रभुले अरू सहकार्य गर्ने व्यक्तिहरू दिनुभयो भने त्यसमा पनि हामीले त्यही गर्नुपर्छ। अनि त्यसको लागि चाहिँ हरेक अङ्ग स्वस्थ हुनुपर्छ है, हरेक अङ्ग अनि लडाईँ हो हाम्रो शरीरमा, जस्तै कि तपाईँको शरीरमा अहिले भीषण लडाइँ चलिरहेको छ। तपाईँ भन्नुहोला मलाई त क्यान्सर लागेको छैन, क्यान्सर नलाए पनि तपाईँको शरीरमा लडाइँ चलिरहेको छ। अनि तपाईँ यहाँ हुनुहुन्छ किनभने तपाईँले जितिरहनु भएको छ। तपाईँले हार्नु भएको भए तपाईँ बिस्तारमा सुतिरहनुहुन्थ्यो, ज्वरो आइरहन्थ्यो अथवा के भइरहन्थ्यो, अथवा त्यहाँ लडाइँमा चाहिँ अलिअलि हारेको जस्तो भइरहन्थ्यो। त्यसैले स्वस्थ हुँदाखेरि चाहिँ यो शरीरले प्रभु यीशुको गवाही दिन सक्छ, उहाँको को हुनुहुन्छ भनेर देखाउनलाई। त्यसैले सोचौँ है, मेरो जीवनबाट कतिको राम्रोसँग प्रकट भइरहेको छ परमेश्वरको हुनुहुन्छ, ख्रिस्टको हुनुहुन्छ, उहाँको अनुग्रह भने के हो, मुक्ति भने के हो, पवित्रता के हो, है कतिको देख्न सकिरहेछन् मान्छेहरूले। त्यसैले एउटा सोच्नु पर्यो, एउटा स्वस्थ विश्वासीले कस्ता कामहरू गर्छन्, अनि एउटा स्वस्थ विश्वासीले गर्न नहुने कुराहरू के हुन्, यो सब हामीले सोचिरहनुपर्छ, सिकाइरहनुपर्छ, आफैलाई एकअर्कालाई चाहिँ अड्डी दिइरहनुपर्छ, अनि आवश्यक पर्दाखेरि क्वारेन्टिन पनि गर्नुपर्छ भनेको चाहिँ अलग पनि गर्नुपर्ने हुन्छ, नभए रोग फैलिन्छ है। अनि परमेश्वरले त्यसको निर्देशनहरू दिनुभएको छ। त्यसैले तपाईँले आफ्नै विषयमा सोच्नुहोस्, म चाहिँ परमेश्वरको यो महिमा गर्ने, यो मण्डली उहाँलाई दर्शाउने यो काममा मिलिजुली गर्ने काममा चाहिँ एक मैले बल पुर्याइरहेछु कि बाधा दिइरहेछु। हरेकले सोच्नुपर्ने, मैले यहाँ बाधा दिइरहेछु कि बल पुर्याउँदैछु, दुईटा मध्ये एक हो। प्रभुले सहायता गर्नुभएको छ। अब एक दिन यो भवन निर्माण चाहिँ हुँदै हुँदै गइरहेछ, पुरा हुने दिन आउँछ। अहिले 2000 वर्ष भइसक्यो लगभग, पेन्टेकोस्टको दिनमा सुरु भयो, ख्रिस्टको मृत्यु बढेपछि, अनि थप्ने काम उहाँले थाल्नुभयो, अनि थप्दै थप्दै गइरहनु भएको छ। अब यो संरचना एक दिन पुरा हुन्छ। यो प्रबन्धको युगमा परमेश्वरले जो पहिले जान्नुभएको व्यक्तिहरू उहाँकै पुत्रको रूपमा ढालिउन् भनेर, एउटा अन्तिम व्यक्ति त्यहाँ थपिन्छ अनि सकिन्छ, यो संरचना पुरा हुन्छ। भनौँ एउटा भवन बनाउँदै बनाउँदै बनाउँदै, एउटा भौतिक भवन बनाउनु भन्दा, अब टुप्पामा एउटा चाहिँ के भन्ने एउटा गजुर राखेको एउटा केही राखिदिनलाई चाहिँ, त्यो चरणमा पुगेपछि चाहिँ भवन कम्प्लिट भयो भनिन्छ, सक्य। त्यस्तै यो आत्मिक भवन पनि एक दिन सकिन्छ। अब हामीलाई थाहा छैन कहिले सकिन्छ यो, तर अन्तिम विश्वासी जब यो मण्डली युगमा परमेश्वरको योजनामा बाँच्ने अन्तिम विश्वासी भनेर उहाँले जब पवित्र आत्माद्वारा यो शरीरमा गाभ्नुहुन्छ, सकिन्छ, अनि तुरुन्तै प्रभुले चाहिँ यसलाई उठाएर लानुहुन्छ, त्यही दिन चाहिँ पर्खिरहेको छ। हामी चाहिँ सुनाएको सुनाइ गर्ने हो, अनि एक दिन अन्तिम व्यक्तिलाई कसले सुनाउँछ, उसले विश्वास गर्छ अनि तुरै बज्नेछ, अनि हामी चाहिँ उठाइनेछौँ बादलमा, त्यो महिमाको बादलमा फेरि प्रभु हामीलाई लिन आउनुहुनेछ। अनि मरेका मण्डली युगका विश्वासीहरू, पुरानो नियमका विश्वासीहरू होइनन् हामी हेर्नेछौँ त्यो अध्ययन, मण्डली युगका मरेका विश्वासीहरू, पहिलाका सुतेका विश्वासीहरू पहिला बौरेर उठ्नेछन्, अनि हामी चाहिँ बदली हुनेछौँ, राप्चर साथमा हुनेछौँ, अनि यो संसारमा चाहिँ परमेश्वरको गवाही छैन, सिद्धि अब माथि गइसक्यो। अनि हामी अध्ययन गर्नेछौँ अनि परमेश्वरले माथिबाट दुईवटा गवाही पठाउनुहुन्छ फेरि, किनभने अब कोही पनि छैन, अनि त्यो चाहिँ प्रकाशको पुस्तकको 11 अध्यायमा छ। अनि फेरि काम उहाँले थाल्नुहुन्छ त्यो बेलामा, जसको अध्ययन चाहिँ हाम्रो अर्को क्लासमा गर्नेछौँ, किनभने यो मण्डली भवन, यो आत्मिक भवन जब पुरा हुन्छ तब उहाँले उठाउनुहुन्छ, लानुहुन्छ, या आज पनि हुनसक्छ। त्यो तपाईँको केही महत्त्वपूर्ण कार्य छ, उठाइनुभन्दा अगाडि कहिले नहुने, प्रभु पठाउनुहोस् पर्खिनुहोस् मेरो यो काम भ्याउनु परेको छ, त्यस्तो केही छ, त्यस्तो कुनै पनि काम त्यस्तो हुनु हुँदैन। सबै काम जे गरिरहेछ उहाँकै निम्ति गरिरहेको हुनै पर्छ, उहाँको इच्छामा। अनि कुनै चिज, अनि हामीले यो तालिम गरिरहेछ अहिले नै, उहाँले डिस्टर्ब गर्नुभयो भने ठिक छ, उहाँले हामीलाई उठाएर, यो त्यति महत्त्वपूर्ण छैन, जति उहाँको आगमनको योजना र समयकाल त्यति महत्त्वपूर्ण छ। त्यसैले कुनै चिज हाम्रो योजना क्यान्सल भइरहेमा चाहिँ हामी निराश हुनु पर्दैन रहेछ भन्ने कुरा पनि सिक्नुपर्छ। एक दिन उहाँ आउनुहुन्छ एकदम ठिक समयमा, एक सेकेन्ड अगाडि पछाडि हुने छैन, अनि झ्यापझुप हामी लगिनेछौँ, अनि के हुनेछ, यो संसारमा चाहिँ एउटा करार बाँधिनेछ भने चाहिँ इजरायलमा एउटा घटना हुनेछ, अनि त्यसपछि सात वर्षको एउटा सङ्कष्टकाल भन्ने समय अवधि हुनेछ जो चाहिँ अति नै कठिनाईपूर्ण हुनेछ, किनभने अनुग्रहको युग अन्तमा चाहिँ परमेश्वरले ठुलो इन्साफ ल्याउनुहुन्छ अनि त्यसलाई सङ्कष्टकाल भनिन्छ, तर मण्डली चाहिँ बचाइन्छ त्यसबाट। प्रकाश 3:10 हाम्रो अन्तिम पद यस प्रकारको छ, मण्डलीका विश्वासीहरूलाई भन्दै हुनुहुन्छ, तिमीले मेरो धीरजको वचन, चाखलाग्दो छ उहाँको आफ्नो वचनलाई विभिन्न तरिकाले बयान गर्नु, शक्तिको वचन, जीवनको वचन, पवित्र वचन, यहाँ चाहिँ धीरजको वचनले भनेको मतलब हामीलाई येशु ख्रीष्टको बाटो हेर्नलाई धैर्य बनाउने उहाँको यो वचन, हाम्रो समस्याहरूको बीचमा पनि आशा दिलाउने वचन, तिमीले मेरो धीरजको वचन पालन गरेका छौ भनेको मेरो बाटो हेरेका छौ, यसकारण म पनि तिमीलाई परीक्षाको घडीबाट जोगाउनेछु, जुन चाहिँ पृथ्वीमा बस्नेहरूलाई जाँच्नका निम्ति सारा संसारमाथि आउनेछ। त्यसैले मण्डली चाहिँ सङ्कष्टकालमा आउने छैन, प्रभुले भन्नुभएको थियो म तिमीहरूको लागि एउटा ठाउँ तयार पार्न जानेछु, मेरो पिताको घरमा धेरै वासस्थानहरू छन्, तिमीहरूको लागि ठाउँ तयार पार्न जानेछु, अनि तयार पारे भने म फेरि आउनेछु र तिमीहरूलाई लिन आउनेछु भन्नुभएको छ, अनि म जहाँ छु त्यहीँ तिमीहरू पनि होस् भनेर लिन आउनेछु। मलाई प्रश्न है, जब प्रभु आउनुहुन्छ त्यसरी तपाईँ चाहिँ जानुहुन्छ कि जानुहुन्न उहाँसँगै, तपाईँको त्यो निश्चयता छ आज आउनुभयो भने म त जान्छु, कि तपाईँ छोडिनुहुन्छ अनि सात वर्षको सङ्कष्टकाल भोग्नुहुन्छ तपाईँले, अनि त्यो कुरा सात वर्ष पनि नबाँच्न सक्नुहुन्छ किनभने धेरै मान्छे मर्छन्। जो जो ख्रिस्टको मण्डलीका हुन् त्यो जीवन संरक्षणमा त छन् उनीहरू त यो परीक्षा घडीबाट जोगाइनेछ, तिमीहरू क्रोधको निम्ति होइन तर हाम्रो प्रभु येशू ख्रिस्टमा उद्धारको निम्ति नियुक्त गरिएको छ यसरी लेखिएको छ, तर अरू बाँकी चाहिँ त्यो परीक्षा घडीभित्र चाहिँ स्वाट्य छिर्छन्, संसारमाथि कहिले पनि नआएको सङ्कष्ट त्यो हामीलाई कल्पना गर्ने गाह्रो छ, पढ्न त पढ्छु म यहाँ है तर खै कल्पना गर्नै सक्दिनँ मैले त्यो अहिले पढ्ने चाहन्छु, त्यो पदहरू भयङ्कर भयङ्कर घटनाहरू, तपाईँ कुनमा पर्नुहुन्छ राप्चर माथि सङ्कष्टकाल, प्रार्थना गर। प्रभु धन्यवाद छ हामीलाई दिनभरि प्रकाशको लागि, हाम्रो जिम्मेवारी हाम्रो भण्डारी पनि हामीलाई अझ बुझ्न मौका दिनुभएको छ, अझ हामीलाई ताजा हुनलाई प्रभु एकअर्कालाई गजगजन पाएका छौँ प्रभु यस कुरामा, किनभने तपाईँले नै भन्नुभएछ एकअर्कालाई सिकाउ सब्जाउ अर्थी देऊ झन्झट बेसी गर, त्यो दिन तपाईँको आगमनको दिन जति नजिक आउँदै गरेको देख्छौँ प्रभु, यो गर्न अलिअलि पाइरहेको छौँ, अझ मद्दत गर्नुहोस्, तपाईँको इच्छा पुरा गर्नुहोस् हाम्रो जीवनहरूमा, हामी केही पनि राख्न चाहँदैन हाम्रो जीवनमा जुन तपाईँलाई मन पर्दैन, तपाईँ चाहनुहुन्न, तपाईँले हामीलाई किन्नु भएको हो, हामी आफैको होइन प्रभु, अनि तपाईँको बास अनि तपाईँको मन्दिर भइकन जिउनु भनेको कसरी हो हामी अझ हामीलाई सहायता गर्नुहोस्, हामीलाई मानिसहरूले हेर्दाखेरि हाम्रो आदमको पाप स्वभावको गुरुत्व नदेखुन् प्रभु, तर ख्रिस्ट हाम्रो मुक्तिदाताको सुन्दरतालाई देख्न सकन्, हामी यही चाहन्छौँ र तपाईँमा पुरै भर पर्छौँ, धन्यवाद छ, सामर्थ्य तपाईँकै हो, महिमा तपाईँकै हो, काम तपाईँकै हो, धन्यवाद छ प्रभु यीशुको नाममा।